اس کے بانی و بانی حضرت اقدس شیخ الحدیث حضرت مولانا عبدالحق صاحب رحمت اللہ علیہ برد اللہ مضجعہ وعلی اللہ مراتبہ، جس سال میری ولادت ہے وہی سال ہے کہ وہ دارالعلوم دیوبند میں مدرس تھے، اور آخری سال تیسرے سال میں انہوں نے مفوضہ کتابیں جو ان کے سپرد تھی وہ کتابیں پڑھائی، وطن واپس لوٹے، پھر تقسیم ہند کی وجہ سے ہندوستان واپس نہیں جا سکے، اور اللہ عطا کرنا کہ جس طرح یہ استاد محترم دارالعلوم دیوبند واپس نہیں جا سکے، اسی طرح ان کے جیسے اور بھی، جیسے حضرت مولانا عبدالرحمان صاحب کامل پوری رحمتہ اللہ علیہ، وہ نہیں جا سکے، ان اساتذہ کے علاوہ بہت بڑی تعداد سندھ، پنجاب، صوبہ سرحد، تمام علاقوں کی ایسی تھی کہ جس سے دارالعلوم دیوبند بھرا ہوا تھا، اور وہ شخصیتیں ایسی تھیں کہ بالکل نمایاں ہر چیز میں، علم میں، اخلاق میں، علمی جد و جہد میں، علمی کاوش میں، میں ہمیشہ اپنے استاد حضرت مولانا شمس الدین صاحب رحمۃ اللہ علیہ کا قصہ سنایا کرتا ہوں کہ وہ کتنا بابرکت علاقہ ہوگا، کہ وہ فرماتے تھے کہ میں تو بچہ تھا بھی، اور مجھے بتایا گیا کہ یہاں قریب میں ایک پہاڑ ہے جہاں پر ایک استاد رہتے ہیں جو مقامات بہت اچھی پڑھاتے ہیں، عربی ادب کی یہ بہت ممتاز کتاب ہے علامہ حریری کی، تو بچے تھے لیکن اتنا اللہ عز و جل نے ان کو منتخب فرمایا تھا علم کے لیے، پیدا کیا تھا علم کے لیے، تو ان کے دل میں شوق اٹھا، والدین سے عرض کیا کہ قریب میں پہاڑ پر ایک استاد ہے، سب ان کے پاس مقامات پڑھنے کے لیے جاتے ہیں، اب میری کتابوں میں مقامات آ رہی ہے تو میں ان سے جا کر کتاب پڑھنا چاہتا ہوں، والدین کی شفقت محبت پیار اس نے اجازت نہیں دی کہ میرا بیٹا وہاں جائے گا, کیا کرے گا, کہاں رہے گا, کیا کھائے گا. تو فرماتے ہیں کہ میں راتوں رات چل پڑا. کتنا بابرکت علاقہ ہو صبح سرحد کا. پہلے تو اپنے استاد محترم حضرت مولانا شمس الدین صاحب رحمۃ اللہ علیہ جن کا یہ میں قصہ سنا رہا ہوں ان سے سنا کرتے تھے کہ حضرت شیخ قدس روح کی مجالس میں حضرت مولانا عبدالرحمٰن صاحب کامل پوری رحمۃ اللہ علیہ کے علمی کمالات سنا کرتے تھے. حضرت فرماتے تھے کہ جو کتاب میں لکھتا تھا چھوٹی بڑی کوئی کتاب ہو, حتیٰ کہ شروع حدیث بھی, جتنا حصہ لکھتا جاتا تھا حضرت مولانا عبدالرحمٰن صاحب کامل پوری کو آگے فارورڈ کرتا تھا. انہیں اختیار ہوتا تھا کہ نشان لگا دیں, قلم زد کر دیں, کاٹ دیں. کتنا اعتماد, کیا مقام ہوگا حضرت کا. اسی لیے مدینہ شریف میں جب حضرت مولانا عبدالرحمٰن صاحب کامل پوری رحمۃ اللہ علیہ کی سوانح حیات پہنچی اور مجلس میں اثر کے بعد پڑھی جاتی تھی, حضرت شیخ قدس روح کا معمول تھا کہ وہ ایک ہی کتاب ختم ہونے تک چلتی رہتی تھی. جب وہ ختم ہو جاتی تو یہ کتاب جو ختم ہو گئی تو حضرت نے فرمایا اس کے اوپر لکھ دو مسموعہ زکریہ, کہ میں نے یہ پوری کتاب سن لی ہے. تو پھر فرمایا یہ کتاب تو رکھ لے. تو حضرت کے سامنے وہ کتاب جو پڑھی گئی تھی اس میں کہیں گئی کوئی کتابت کی کھاتی وغیرہ کی غلطی کبھی بنائی ہوئی ہوگی. اسی طرح حضرت تبلیغی جماعت کے امیر حضرت مولانا محمد یوسف صاحب دہلوی رحمۃ اللہ علیہ ان کی سوانح ہے, خود حضرت نے مولانا محمد ثانی سے لکھوائے. حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ دکان میں جو بھی اب تک میرے پاس اس پہ لکھا ہے مسموعہ زکریہ. تو یہ علاقہ اللہ عزوجل نے اس علاقے کو منتخب فرمایا اور دنیا میں یہاں کے فضلاء علماء کا ایک شور. تو جب یہ واپس حضرت شیخ الحدیث صاحب ہندوستان دیوبند نہ جا سکے تو پاکستان بھر کے تمام صوبوں کے تمام علماء نے آپ کی طرف رخ کیا کہ دیوبند کے اساتذہ سے ہم علم پڑھنے کے لیے جا رہے تھے تو تمام اساتذہ نہ سہی تو وہیں کے یہ استاد محترم حضرت شیخ الحدیث مولانا عبدالحق صاحب یہاں آئے. تو الحمدللہ اس وقت سے لے کے دارالعلوم حقانیہ شروع ہوا اور آج تک بام عروج تک پہنچا اور ازہر پاکستان کہلایا, دیوبند ثانی کہلایا. مجھے یاد ہے کہ جب ہم حضرت مولانا یوسف لدھیانوی صاحب رحمۃ اللہ علیہ کے ساتھ کتاب لکھ رہے تھے تو ہم نے وہاں سے سفر کیا کہ جن جن حضرات کے پاس حضرت شیخ نبر اللہ وبرکاتہ کے مکاتیب ہیں وہ ان سے طلب کیے جائیں. حضرت مولانا عبدالحی صاحب, رحمت اللہ علیہ کے پاس کراچی میں حاضر ہوئے مفتی اعظم پاکستان حضرت مفتی رفیع صاحب کی خدمت میں حاضر ہوئے, تو اس وقت یہاں کا اس علاقے کا سفر ہوا. حضرت پیر صاحب مولانا عزیز الرحمان صاحب ہزارنی راولپنڈی, وہ بھی ہمارے ساتھ تھے. مجھے اب تک یاد ہے کہ دوپہر کا وقت تھا, طلبا کہیں سے فارغ ہو کر نکل رہے تھے اور ہم پہنچے. چونکہ آگے ہمیں حضرو جانا تھا, نوشہرہ جانا تھا, پشاور جانا تھا, کربوغا شریف قاضی رونا تھا, تو اس لیے جلدی ہیں ہم نے درخواست کی کہ حضرت شیخ الحدیث صاحب سے ملاقات ہوگی. تو خادم دیکھ کر آئے, بتایا کہ حضرت نے آپ حضرات کو طلب فرمایا, ہم حاضر ہوئے. تو دیکھیے, یہ تو گویا کل کی بات معلوم ہوتی ہے, ایٹیز میں ہمارا یہ سفر ہوا تھا اور اس کے بعد حضرت شیخ الحدیث صاحب ڈاکٹر شیر علی صاحب رحمۃ اللہ علیہ, حضرت مولانا سمیع الحق صاحب نبر الحمد قدم, شیخ الحدیث تھے, کبھی ہمارے قاری نے جو آخری آیت پڑھی السلام علیہ یوم ولدت ویوم اموت ویوم ابعث حیا, تو یہ حضرات انبیاء علیہ الصلوۃ والسلام کے بارے میں یہ آیات ہیں. ان کے جو نائبین ہیں ان کا بھی یہی حال, کتنی سلامتیاں اترتی ہوں گی اور جتنے سلام ہو حضرت مولانا سمیع الحق صاحب رحمۃ اللہ علیہ کو, کہ ابھی تو حالات نارمل تھے. جمعرات کے دن میں سویا ہوا تھا, آنکھ کھلی چار بجے, تو آقا پاک صلی اللہ علیہ وسلم کی ایک حدیث ہے جس میں آپ صلی اللہ علیہ وسلم نے کوئی چیز آپ صلی اللہ علیہ وسلم نے چھوڑی نہیں جو بیان نہ کی ہو امت کے سامنے. اللہ عز و جل کی ذات پاک تھی اور حق تعالی شانہ کی ذات پاک کے سوا کوئی مخلوق نہیں تھی. وہاں سے آپ صلی اللہ علیہ وسلم نے تاریخ مخلوقات کے بیان فرمانی شروع فرمائی, اور بعض مرتبہ تو ایسا ہوا کہ آپ صلی اللہ علیہ وسلم نے فجر کی نماز کے بعد سے بیان شروع فرمایا, ظہر کی نماز کا وقت ہوا, ظہر کی نماز پڑھی, پھر ممبر پر پھر بیان فرماتے رہے, پھر عصر پڑھی, عصر کے بعد پھر ممبر پر تشریف لائے, مغرب پڑھی, مغرب کے بعد پھر ممبر پر تشریف لائے. صحابہ کرام فرماتے ہیں کہ یہ جو مسلسل آپ صلی اللہ علیہ وسلم کا وعظ جاری رہا, تو آپ صلی اللہ علیہ وسلم نے ابتدائے کائنات سے لے کر فنا ہونے تک کی کوئی چیز چھوڑی نہیں جو بیان نہ فرمائی. کیوں کہ نوشتے تقدیر کے دریچے کھول دیے جاتے ہیں ان حضرات کے لیے, وہاں سے دیکھ کر بیان فرماتے رہتے ہیں. لوہے محفوظ پر سب لکھا ہوا ہے, تمام ملائکہ جو اپنے اپنے کاموں پر معمور ہیں, رحمتیں نازل کرنے پر, سلامتیاں نازل فرمانے پر, برکات اتارنے پر, وہ بھی وہیں سے لے کر برکات اتارتے ہیں. جو عذاب اترتے ہیں وہ بھی وہیں سے انہیں حکم ہوتا ہے وہیں سے حضرت مجدی رسانی نور اللہ وبرکاتہ اشار فرماتے ہیں اپنی اہلیہ محترمہ سے. شب برات میں فرمانے لگے تو اس شخص کا کیا حال ہوگا کہ جس نے اپنی موت کے پتے کو گرتا ہوا درخت کے اوپر سے دیکھ لیا ہے. تو درخت پر سے گرتا ہے, فرشتہ اٹھا لیتا ہے, اس میں وقت اور دین سب جگہ سب تفصیل لکھی ہوئی ہوگی. چنانچہ اسی سال کے حضرت کا مثال ہو جاتا ہے. کیسے دیکھ لیا حضرت مجید مثالی رحمت اللہ نے پتا لکھ لیا. اسی طرح آپ صلی اللہ علیہ وسلم نے قیامت تک کی تمام واقعات بیان فرمائے, بالخصوص پورب قیامت کے جتنے فتنے آتے ہیں وہ فتنے بھی بیان فرمائے, ایسا ہوگا ایسا ہوگا ایسا ہوگا, اور ان کے اسباب بھی بیان فرمائے کہ یہ چیزیں ہم کی جائیں گی, یہ حرکتیں کی جائیں گی, اس کے نتیجے میں یہ عذاب آئیں گے, یہ ہوگا. تو میں جمعرات کی رات 4 بجے آنکھ کھلی تو اس وقت وہ جو آپ صلی اللہ علیہ وسلم نے قرب قیامت کے متعلق اور بہت ساری مصیبتوں اور آزمائشوں میں ایک بیان فرمایا کہ یکتر الحرج, الحرج چھوٹی ہا سے یہ صحابہ کرام نے کبھی یہ کلمہ سنا نہیں ہوگا. صلی اللہ علیہ وسلم نے فرمایا کہ حرج بہت زیادہ بڑھ جائے گا. صحابہ کرام نے عرض کیا یا رسول اللہ یا الحرج پورے قیامت سے پہلے بہت بڑھ جائے گا, یہ حرج کیا ہے؟ آپ صلی اللہ علیہ وسلم نے اشارہ سے فرمایا یعنی قتل. تو میں جمعرات کی رات 4 بجے کسی کو دیکھ رہا ہوں اور میں سوچنے لگا یا اللہ یہ قتل کا اشارہ کس کے لیے, کہاں ہوگا, کیسے ہوگا؟ اسی لیے اگر مولانا سمیع ایسا کا واقعہ پیش آیا تو سوچا کہ یار یہ مقربین بارگاہ آقائے پاک صلی اللہ علیہ وسلم جب دنیا میں تشریف لائے تو تشریف آوری سے پہلے حضرت آدم علیہ نبینا علیہ الصلوۃ والسلام سے لے کر حضرت عیسیٰ علیہ السلام تک جتنے انبیاء آئے ان سب کو خوشخبری دی گئی, بشارت دی گئی, ان سے عہد لیا گیا کہ اگر یہ نبی آخر الزمان تمہاری زندگی میں آئیں تو ہر نبی سے عہد لیا گیا آپ صلی اللہ علیہ وسلم پر ایمان لانے کا, آپ صلی اللہ علیہ وسلم کی نصرت کا, اور ہر نبی آپ صلی اللہ علیہ وسلم کی اپنی امت کو کہ آخر زمانے میں تمام انبیاء کے سردار تشریف لائیں گے, آخری نبی ہوں گے, ان کے بعد کوئی نبی نہیں ہوگا. تو یہ آمد سے پہلے جس طرح اللہ کی طرف سے انبیاء علیہ الصلوۃ والسلام اور انسانیت کو بشارتیں دی جاتی تھی, اس کے بعد دنیا میں تشریف لایا اس وقت ایک شور ہو گیا, ہر پتھر بولتا تھا, ہر بت بولتا تھا, جن کی عبادت ہوتی تھی خود उनके महबूद अपने अपनी इबादत करने वालों के सामने गोया हुए। हजरत उमर फारूक रजी अल्लाह तआला ने अपने कान से सुना कि इस बुत की वो परस्तिश करते थे उसमें से आवाज आई। तो ये जिस तरह उनके आने का शोर होता है, खबरें दी जाती हैं, इस तरह जाने का भी शोर होता है। तो तीन दिन पहले ये देख रहा हूं कि तमाम वाकयात चूंकि लोहे महफूज में लिखे हुए हैं, तो जो ख्वाब दिखाने वाला फरिश्ता है उसको इजाजत होती है कि उसमें देख करके वो मुतल्लिका अफराद को कभी साफ साफ, कभी इशारों में, कभी किनायों में मुख्तलिफ उनवान से खबर देने की कोशिश करता है। कभी कोई उसको समझ पाता है, कोई नहीं समझता। जैसे हमारे मदीनतुल उलूम के उस्ताद मौलाना यूसुफ साहब ने एक दफे ख्वाब देखा कि मस्जिद नबवी के जो मीनारे हैं उनमें एक मीनारा तुर्कों के जमाने का बना हुआ, बाकी दूसरे नए मीनारे। तो देखा कि वो तुर्कों का जो बनाया हुआ मीनारा था वो गिर गया। तो मैंने कहा कि वो हजरत तमाम इमामों में सबसे बड़े इमाम शेख अब्दुल अजीज इंसार है कि उनके वफात का वक्त करीब आ गया, उसकी खबर चुना जैसा ही हुआ। जो उसके बाद फिर उनका विसाल हुआ। ये हादसा वाकई सुबह सरहद वालों के लिए, पाकिस्तान वालों के लिए, दारुल हक्कानिया के लिए, तमाम मदारिस के लिए बहुत बड़ा हादसा। अल्लाह अज़्ज़ा वजल उम्मत को हवादिस से महफूज रखता है। ये अल्लाह तबारक व तआला ने दुनिया बनाई है और जिस तरह उसकी डायरी है लोहे महफूज में सबकी तबादी लिखी हुई है, उसी तरह ये दुनिया चल रही है। ये हमारा जो इस मुल्क में आने के बाद इरादा हुआ, अदशिया खुद इसी उन्हीं ने मामूर फरमाया दारुल दारुल। तो ये 60s के अखीर में कोशिश करनी पड़ी। हर खत में पूछते थे क्या हुआ दारुल दारुल। कभी कहीं कोई मकान देखा, कोई इमारत देखी, जब ये जहां पर दारुल है इसके देखने से पहले मैंने ख्वाब में देखा। ख्वाब में देखा कि हमारे जामिया हुसैनिया रांदेर में सुपरवाइजर हुआ करते थे तलबा के निगरान मौलाना माजू साहब रहमतुल्लाह ने। वो तलबा की निगरानी फरमाते थे मकाले के वक्त में भी और निगरानी में उन्होंने देखा कि कोई तालबेल बातों में मसरूफ है, किसी को देखा कि कोई सो रहा है। तो उनके पास एक बहुत बड़ा गुच्छा रहता था जिसमें 25-50 चाबियां होती थी। तो वो दूर से बिल्कुल निशाना इनका बिल्कुल सही होता था कि वो तालबेल की टिपाई से जाकर वो गड़म से शादियों का गुच्छा गिरता और वो 364,000 होता कि ये तो हजरत मौलाना माजू साहब ने वो जो चाबियों का गुच्छा था मुझे इनायत फरमाया। तो जब ये दारुल की इमारत हमने देखी तो मैंने कहा कि देखो कितनी सच्ची खबर दी हमारे निगरान मौलाना माजू साहब ने मुझे। जब देखा था उस वक्त ये इमारत देखी नहीं थी कि जिसमें कोई 50 कमरे होंगे और तो इसकी सब चाबियां हमें दी जाएंगी, अलग अलग चाबियां दी गई, तो मुझे याद आया। लेकिन फिर मदीनतुल उलूम, फिर जामियतुल इमाम अहमद ज़करिया, अलग अलग मदारिस, वो चाबियां कि गुच्छे की शक्ल में, मकाती की शक्ल में उन्होंने खबर दी। एक दोस्त मोल्टन से दारुलूम मुझसे मिले और कहने लगे कि आपने देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया। तो मैंने उनसे अर्ज किया कि अब ये किसी अल्लाह वाले के जाने की खबर है। 24 घंटे नहीं गुजरे कि मजाहिरूम के नाजिम मेरे इर्मिजी के उस्ताद हजरत मौलाना मुफ्ती मुजफ्फर हुसैन साहब रहमतुल्लाह अलैह के विसाल की इत्तला आई। तो मैंने उनको कहलवाया, मैंने कहा आपका ख्वाब पूरा हो गया। तो किसी मुबारक हस्तियां ये कि जिनके आने का शोर, तो शोर तो सलाम कुरान कह रहा है, सलाम अलैया यौम वुलिदतु व यौम अमूतु। तो पैदा होने पर भी शोर होता है, विलादत से पहले भी शोर होता है, बहुत सारे किस्से हैं हजरात अल्लाह के विलादत से पहले के भी वाकया, वफात से पहले के भी वाकया। ये तो शोर कुछ नहीं है, भैया वो बात भैया अल्लाह अल्लाह दिन की रसवाई से हमारी हिफाजत फरमाए, जब कब्रों से सब उठाए जाएंगे। और आप सल्लल्लाहु अलैहि वसल्लम ने किस तरह उठेंगे कि जिस तरह माँ के पेट से पैदा हुए थे उसी शक्ल में नंगड़न, किस तरह फिर अवल वयुक्सा सबसे पहले लिबास किसे मिलेगा, आप सल्लल्लाहु अलैहि वसल्लम ने इसी को बयान फरमाया। मैंने अभी हजरत शेख शेखुल हदीस मौलाना मोहम्मद ज़करिया साहब मुहाजिर मदनी को जिसे गुरु का इसमें गिरामी नामी नामी सिर्फ सुना था, अभी बिल्कुल इब्तदाई मुतवस्सित किताबों में था, न कोई बेहद की तरफ रुझान न ख्याल, अभी तो पढ़ना इल्म। तो तालिबीन के जमाने में उस वक्त मैंने ख्वाब देखा और वो ख्वाब ऐसा था कि मैंने बरसों किसी से बयान नहीं किया। ख्वाब ही ऐसा था कि मैंने देखा कि मेरा शेख नवदुल्ला उमर कदरू को देख रहा हूं कि हजरत के दिसंबर कोई लिबास नहीं है, और मैं अपने आप को भी देख रहा हूं कि मेरे दिसंबर भी कोई लिबास नहीं है, और मैं हजरत का हाथ पकड़कर जिस तरह बाद में हजरत की खिदमत में हम लगे और हजरत को संभालते थे उस तरह मैं हजरत को पकड़े हुए हूं। एक जगह सहारनपुर में हजरत मौलाना इलिया साहब ने नवरल्ला उमर कदरू के मुआविर खास थे, ये जो मेवात आप सुनते हैं तो उस इलाके को जो पूरे हिंदुस्तान में चोरों डाकुओं और जालिमों से भरपूर इलाका हुकूमत खुद जो ब्रिटिश हुकाम उस इलाके पर मामूर थे वो वहां की हिस्ट्री लिखते हैं कि ये अजीब और गरीब इलाका मेवात का तो जो मेवात के इलाके में बाद में अगर मौलाना इलाज साहब नबरुल्लाह उमर कदमों ने तबलीगी काम शुरू करवाया तो उसमें आपके मुआविन खास थे हजरत मौलाना अब्दुल सुभान साहब मेवाती और वो सारी उम्र का उनका मामला कि ईशा की नमाज पढ़ी और नमाज से पारी होकर वहां जहरी का कब्रस्तान है मेहदिया तो मेहदिया का रुख फरमाते किसी से न कोई बातचीत न मिलना जुलना ईशा की नमाज पढ़ी फौरन मेहदिया और वहां पूरी रात वहां गुजारते थे। क्या करते थे लिखा है कि पूरी रात रोते रहते थे। इस कदर कुव्वत इन हजरात को अल्लाह ने दी हुई होती है इस कदर कुव्वत हम तो अभी कोशिश करेंगे या कोई वाकया हादसा पेश आया रोना आया तो थोड़ी देर में थक जाएंगे सर पकड़ लेंगे दरवाजे भी सब कोई पानी दे रहा है कोई तसल्ली दे रहा है कोई क्या दे रहा है कि तबीयत पर असर हो जाएगा और वो उनका हमेशा का मामूल सारी सारी रात रोना साहबजादे के हमें मौलाना अब्दुल मन्नान साहब देवी रहमतुल्लाह जब वो पाकिस्तान तशरीफ ले गए तो हजरत मौलाना मोहम्मद यूसुफ बिलोई नबरुल्लाह उमर कदमू ने कराची में बहुत अजीम जलसा उनके इस्तकबाल में किया तमाम उलमा तलबा को दावत दी और इनका तारुफ कराते हुए फरमाया कि मेरे नजदीक ये एशिया के अरबी के सबसे बड़े शायर हैं ये हजरत रायपुरी कुदसिर रूह के अजीम तरफ लफा में हजरत मौलाना अब्दुल मन्नान साहब रहमतुल्लाह ने और वो अपने हाल बयान फरमाते थे अपनी जवानी दास्तानें सुनाया करते थे फरमाते हैं कि बस हजरत रायपुरी कुदसिर रूह की तवज्जो ने उनकी काया पलट ली और इस कदर दुनिया से नफरत हो गई कि हज के सफर पर जा रहे हैं वहां दिल्ली से सूरत उतरे हमें मिलने के लिए गांव तशरीफ लाए तो हमने पूछा कि आपका सामान तो पान के थैले की तरफ इशारा किया खाली थैला जिसमें सिर्फ पान का सामान और एक लूंगी ये कुल उनका सफर का सामान था न उनको लिबास की जरूरत यही कपड़े जुमा आता और फिर अपने हाथ से धोकर सूखने के लिए डाल देते लूंगी पहने रहते जब सूख कपड़े सूख गए तो गुसल करके फिर उसी को पहन लिया तो दोस्तों अल्लाह ताला इनके वालिद की तरह रोना हमारे लिए भी आसान करवाए और इनकी तरह से करके दुनिया हमारे लिए भी मुकद्दर करवाए तो हजरत बिंदोरी रहमतुल्लाह अलैह ने इनका तारुफ कराया कि एशिया के अरबी के सबसे बड़े शायर और कैसे सबसे बड़े शायर के जमा अब्दुल नासिर इंदिरा गांधी की दावत पर तो किसी ने मशवरा दिया हुकूमत को कि जो इनका व्यवहार किया जाएगा जलसा होगा तो उसमें अरबी में कोई कसीदा अशार इनकी शान में पढ़े जाने चाहिए। तो ये अशार और कसीदा कौन लिखे इतने बड़े देवी शहर में एक ही शख्स पर सबकी नजरें आकर ठहर गई कि हजरत अब्दुल मन्नान साहब हुकूमत का आदमी आता है तो आप फरमाते हैं बैठ जाओ। कागज कलम लेकर लिखना शुरू किया एक कापी पूरी लिखकर फेंक दी उनके जाओ। और जब वो लेकर पहुंचे तो उसको पढ़ कौन सकता है कितनी ऊंची अरबी। तो फिर आज फैसला हुआ कि ये तो खुद बुरी आदत पढ़ सकते हैं और कोई पढ़ भी नहीं सकता है कोई समझ भी नहीं सकता। सुना दे फिर सरकारी आदमी आया और तशरीफ ले गए वो जलसे के दिन और आपने खुद वो कसीदा वहां पढ़ा। तो क्या आई बता इन तमाम मुकदमे के बावजूद दुनिया से इस कदर नफरत थी कि अपने खाने पीने लिबास उसकी तरफ किसी किस्म की कोई तवज्जो नहीं। तो अल्लाह ताला हमारे लिए भी ये तरके दुनिया आसान फरमाए जो आखिरत है जिसके लिए फरमाए जब हम वहां जिंदा करके उठाए जाएंगे हमारा क्या हाल। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हज़रत आयशा सिद्दीका रज़ियल्लाहु ताला अन्हा से आयशा सब कब्रों से उठेंगे तो सब जिस तरह मां के पेट से इस दुनिया में उतरे थे बिल्कुल उसी हाल में कब्रों से निकलेंगे। तो अम्मी जान पूछती हैं या रसूल अल्लाह क्या हाल होगा कोई किसी का सतर देखेगा। सबसे पहला फिक्र किसका हुआ सतर तसत्तुर हिजाब पर्दा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो परेशानी का आलम ये होगा जिसकी तरफ किसी का जहन भी नहीं जाएगा कि ये नंगा है और मैं नंगा हूं। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले लिबास इन्हें पहनाया जाएगा वो तमाम तफासिल बयान फरमाए। तो दोस्तों ये हमारा तो ईमान है हम पढ़ते हैं आमंतु बिल्लाह व मलाइकती ही व कुतुबी ही व रसूली ही वल यौम अल आखिरी वल कदरी खैरिहि व शर्रिहि मिन अल्लाह तआला वल बाथ बाद अल मौत। खैरी ही वशर्री ही मिन अल्लाह कोई किसी मखलूक के बस में और उसकी ताकत में नहीं है कि मालिक ने जो फैसला उसके मुकद्दर फरमाया उसे जर्रा भर भी इधर उधर कर सके। दुनिया इसी लोहे महफूज की डायरी के मुताबिक चल रही है कि जो खैर आता है वो भी उसी के एतबार से उसी लिखे हुए के मुताबिक और जो शर उतरता है जिसे हम शर समझते हैं वो भी सब उसी के मुताबिक। अल्लाह ताला कुर्ब कयामत के फितनों से हमारी हिफाजत करवाए। ऐसे हालात में जो इंसानियत जिन चीजों से गुजरेगी इसी को यह आखिरी सूरह फलक और सूरह नास में अल्लाह अज़्ज़वजल ने बयान फरमाया कि सबसे बड़ा फितना होगा कयामत से पहले, फितने तो आते रहेंगे एक के बाद एक फितना इंसान समझेगा, तो इससे बड़ा फितना तो कोई आया नहीं, लेकिन उसके बाद आने वाला उससे भी बड़ा होगा। यहां तक कि दज्जाल, दज्जाल क्या होगा? साहिर, जादूगर, तो उसी के लिए सूरह फलक आखिर में लाए गए, कुल अऊज़ु बिरब्बिल फलक, जो शहर ही के लिए ये दोनों सूरतें उतारी गई थी और उसमें वही तरतीब बयान की गई। सूरह नास में भी रब्बिन नास, मलिकिन नास, इलाहिन नास के जो सिफात बारी ताला, जो मालिक की सिफात हैं, इंसान उसके भी दावेदार बन जाएंगे, उलूहियत का भी वो दाही होगा दज्जाल। इसीलिए सबसे अपील में इलाहिन नास, और वो सब पर कंट्रोल करेगा, उसके दिल पर जादू के जोर से। इसीलिए इलाही नास मिन शर दिल वसवासिल खन्नास, अल्लाह अज्जा वजल रूह क़यामत के तमाम फितनों से हम सब को बचाए। सल्लल्लाहु अलैहि वसल्लम से सहाबे किराम ने कोई चीज छोड़ी नहीं जो पूछी ना हो। पूछा कि या रसूलल्लाह अगर क़यामत आ जाए तो हम क्या करें? आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ने के लिए लंबी चौड़ी दुआ नहीं, मुख्तसर कलिमा इरशाद फरमाया, बड़ा करो, हस्बुनल्लाह व निअमल वकील, हस्बुनल्लाह व निअमल वकील। अल्लाह ताला हमारे ईमान सलामत रखे, दारुल हक्कानिया के मुंतजिमीन को अल्लाह हौसला अता फरमाए, जाने वालों के दर्जात बुलंद फरमाए, जो उलमा उजला वहाँ काम कर रहे हैं अल्लाह ताला उनके तीनों अमल में बरकत फरमाए, जो शरीफ पढ़ रहे سيدنا مولانا محمد وعلي وصحبه برحمتك يا ارحم الراحمين.